نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 260 آیت نمبر 1 سے 12 سورة التحریم. لیسن نمبر 260 آیت نمبر 1 سے 12 سورة التحریم. کچھ باتیں سورت کے بارے میں. ترتیب کے اعتبار سے یہ 66 یعنی 66 نمبر کی سورت ہے. سورت کا نام تحریم پہلی آیت لما تحرم سے ہے. 247 کلمات ہیں اور 1060 حروف ہیں. 1060. سورت تحریم کس دور میں نازل ہوئی؟ پہلی ہی آیت سے پتہ چلتا ہے کہ یہ آیت نبی صلی اللہ علیہ وسلم کی زندگی کے ایک خاص موقع سے مناسبت رکھتی ہے. اور وہ واقعہ کب ہوا؟ جب آپ کی دو بیویاں آپ کے نکاح میں تھیں، حضرت حفصہ اور حضرت عائشہ رضی اللہ تعالیٰ عنہا، اور بعض کہتے ہیں کہ حضرت صفیہ اور حضرت ماریہ قبطیہ کے بارے میں یہ آیت نازل ہوئی. اور حضرت صفیہ خیبر کی جنگ میں نبی صلی اللہ علیہ وسلم کے پاس آئیں تھیں، تو گویا کہ پھر 7 ہجری یعنی تقریباً مدنی دور کا بھی آخر شروع ہو چکا تھا اس وقت کی یہ سورت ہے. سورت بہت اہم ہے، اس لیے میں چاہوں گی کہ ہم سب اس کو بالکل اس طرح سنیں کہ بیچ میں کوئی بھی چیز ہمارے اور اللہ کے کلام کے بیچ میں رکاوٹ نہ بنے. پوری سورت جو ہے انسان کو دین کو ساتھ لے کر گھر کو چلانے کا سبق دیتی ہے. اس ایک صورت میں نبی صلی اللہ علیہ وسلم کی زندگی کو مثال بناتے ہوئے انسانی زندگی کے سب سے قیمتی گوشے کے بارے میں بات کی گئی، اور وہ گوشہ عافیت گھر ہے. انسان کا گھر وہ پناہ گاہ ہوتی ہے جس کا تصور کرتے انسان کی روح پر خوشگوار اثرات آتے ہیں، جہاں انسان محبتیں پاتا بھی ہے اور محبتیں دیتا بھی ہے. اور گھر وہ جگہ ہے جہاں انسانوں کی فصلیں تیار ہوتی ہیں. آپ کہہ سکتے ہیں کہ گھر انسان پیدا کرنے والی مشین یا کارخانہ ہے، اور گھروں میں انسانی شخصیات کی تربیت ہوتی ہے. اس لیے اگر گھر میں سکون نہ ہو، گھر والے ایک دوسرے کے دکھ درد کو نہ سمجھیں، گھر والے ایک دوسرے کی ترجیحات کی قدر نہ کریں، تو گھر جہنم بن جاتا ہے. اور اس گھر کو چلانے کے لیے اللہ تعالیٰ نے مرد اور عورت کو دو اینٹوں کی طرح رکھا، تو گویا کہ گھر کو ٹھیک رکھنے کے لیے مرد اور عورت دونوں کی کوششوں کی ضرورت ہوتی ہے. لیکن سورت روم میں ہم پڑھ چکے کہ لِتَسْكُنُوا إِلَيْهَا، اس جملے سے پتہ چلا کہ گھر کے سکون میں عورت کا کردار نمایاں ہے. مرد سکون لیتا ہے، عورت دیتی ہے. مرد لینا نہ چاہے تو بھی نہیں عورت دے سکتی، اور عورت دینا نہ چاہے تو بھی نہیں ملتا. گھر میں عورت پڑھی لکھی ہو، اس کو پتہ ہو کہ میں نے کیسے ان دونوں چیزوں کو لے کے جانا ہے، تو گھر جنت بن جاتے ہیں. لیکن اگر عورت کے جذبات ذرا سے ادھر سے ادھر بھٹک جاتے ہیں، تو گھریلو زندگی میں اضطراب پیدا ہوتا ہے، اور آپ کہہ سکتے ہیں کہ گھر جہنم بن جاتے ہیں. اللہ سبحانہ تعالیٰ نے اس سورت کے بالکل آغاز میں دنیا کے سب سے قیمتی گھرانے کا ایک واقعہ پیش کیا، نبی صلی اللہ علیہ وسلم کی ازواج مطہرات کے آپس کے تعلقات، پھر انسانی تاثرات، ان کے رد عمل، بیوی کو شوہر کے لیے کیسا ہونا چاہیے، شوہر کو بیوی کے لیے کیسا ہونا چاہیے، اس صورت میں انشاءاللہ ہمیں اسے ملے گا. بیچ میں کھڑا کر کے اللہ تعالیٰ نے مردوں اور عورتوں کو، اور خاص طور پہ پھر مردوں کو ذمہ داری دی کہ کو انفسکم و اہلیکم نارا، آیت 6 میں، کہ اپنے گھر والوں کو اور خود کو آگ سے بچا لو جس کا ایندھن پتھر اور انسان ہوں گے. گویا کہ آپ کہہ سکتے ہیں کہ یہ صورت ہمارے گھر کو بھی جنت بنانے کی ہے، اور یہ صورت ہمیں جہنم کی آگ سے بچانے کی بھی ہے. اور پھر آگے جاتے ہی ربنا اتمم لنا نورنا واغفر لنا انک علی کل شیء قدیر سے پل صراط کی کچھ جھلکیاں بھی ہیں، جو صورت حدیث میں ہم نے دیکھی تھی. گویا کہ نور کا پورا ہونا کیا ہے کہ دنیا میں بھی ہمارے گھروں کو خوشیوں کے گہوارے بنا، اور آخرت میں بھی ہم صحیح معنوں میں جنت میں جا سکے. اور آخر میں پھر 4 عورتوں کا تذکرہ ہے، جس میں سے 3 شادی شدہ عورتیں ہیں اور 1 کنواری لڑکی ہے. 4 میں سے 2 کے شوہر نیک تھے لیکن ان کے دل میں نیکی نہیں تھی۔ دونوں نبیوں کی بیویاں آگ میں گئیں، اور آخر میں پھر ایک ایسی عورت کا تذکرہ ہے کہ جس کا شوہر دنیا کا ظالم ترین انسان تھا، لیکن چونکہ اس عورت کے دل میں ایمان کی شمع جل چکی تھی، نتیجہ کیا ہوا کہ وہ عورت جنت کی عورتوں کی سردار ٹھہری اور مثال بن گئی۔ اور آخر میں پھر ایسی عورتیں کہ جن کی شادی نہیں ہوئی یا حالات نہیں بنے، یعنی کنواری لڑکیاں، بن بیاہی لڑکیاں، چاہے چھوٹی عمر کی ہوں یا بڑی، وہ کیسے اپنی عزت اور عصمت کی حفاظت کریں، اس کا تذکرہ۔ سورت کا نام تحریم، اس کا معنی ہوتا ہے کسی چیز کو حرام کرنا۔ یہاں سے ہمیں اس سورت کا ایک مزاج سمجھ آتا ہے، چند باتیں جو اس سورت میں ہمیں مزاج کے ساتھ دکھیں گی۔ انشاءاللہ ہم سورت شروع کر کے پھر اس پہ بات کرتے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ یا ایھا النبی لم تحرم ما احل اللہ لک تبتغی مرضات ازواجک۔ اے نبی مکرم، آپ کیوں حرام کرتے ہیں اس چیز کو جسے اللہ تعالیٰ نے آپ کے لیے حلال کر دیا ہے؟ کیا اس طرح آپ اپنی بیویوں کی خوشنودی چاہتے ہیں؟ تو یاد رکھیے، واللہ غفور الرحیم، اللہ تعالیٰ بخشنے والا مہربان ہے۔ آیت خود بتا رہی ہے کہ اس کے پیچھے کوئی بات ہے، اور اس صورت کے اندر اسی کو بنیاد بنا کر اللہ سبحانہ تعالیٰ نے بہت سارے مسائل امت کو دیے۔ پہلی بات دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کو پکارا گیا یا ایھا النبی سے، اے نبی، گویا کہ یہاں خطاب نبی سے ہے اور معاملہ ان کے ذریعے سے پوری امت کے لیے ہے۔ نبی صرف نماز روزہ نہیں سکھاتے، بلکہ وہ زندگی گزارنے کا ایک پورا پیکج دیتے ہیں۔ پھر تین دفعہ قرآن پاک میں یہ آیت ہے، کم و بیش، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، بے شک تمہارے لیے رسول کی صورت میں بہترین اسوہ حسنہ ہے۔ تو اس صورت میں سوائے حسنہ پر ہمیں تھوڑی سی مزید توجہ دلائی جاتی ہے، اور اگر ہم دیکھیں تو ہم اس صورت میں انشاءاللہ دل کے سیدھے راستے سے ہٹ جانے کی حقیقت کو سمجھیں گے۔ فرما بردار ہو کر جئیں تو زندگی کتنی حسین ہوگی، اس بات کو دیکھیں گے، اور پھر ہم گھر والوں کو آگ سے بچانے کا طریقہ کیا ہے، اس کو دیکھیں گے۔ دو واقعات آتے ہیں ان ابتدائی آیات کی صورت میں، دونوں ہی آپ کے ساتھ شیئر کر دیتی ہوں۔ معروف واقعہ جو ہے وہ پہلا ہے، صحیح بخاری کی تفسیر سورۃ التحریم میں یہ واقعہ موجود ہے کہ نبی صلی اللہ علیہ وسلم کی عادت مبارک کیا تھی کہ نماز عصر کے بعد ازواج مطہرات کے حجروں میں جاتے، تھوڑا تھوڑا وقت ہر بیوی کے پاس رہتے، اس کی ضرورت کی کوئی چیز ہوتی پوچھتے، حال چال، یعنی جیسے بھی انسان گھر میں آتا ہے بات کرتا ہے، اور اس طرح پھر آخر میں اپنی اس بیوی کے پاس چلے جاتے جہاں پہ آپ کو رات بسر کرنی ہوتی تھی۔ ساتھ ہی ساتھ عمل کی باتیں لے لیں، کیونکہ جب بھی ہم نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھتے ہیں تو قرآن پاک میں، تو پھر حقیقت میں بہت ساری عمل کی باتیں بھی ہمیں ملتی ہیں۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم بیویوں کے حقوق پورے کرتے تھے۔ ایک وقت میں کسی کے گھر میں 9 بیویاں ہوں تو آپ اندازہ لگا سکتے ہیں کہ ایک مرد کا حال کیا ہوگا۔ کہتے ہیں کہ جس کو کوئی غم نہیں وہ شادی کر لے، شاید اس لیے کہتے ہوں گے کہ غم آ جائے، یا پھر اس لیے آتے ہیں کہ شاید غم دور کرنے والی آ جائے گی اور ساتھ کچھ غم بھی آئیں گے۔ لیکن یہ حقیقت ہے کہ ایک ایمان والے شخص کے لیے گھر والوں کے، بیوی بچوں کے تقاضے پورے کرنا یہ جان جوکھوں کا کام ہے۔ یہ الگ بات ہے کہ من چلا کوئی نوجوان ہے، اس کو پرواہ ہی نہیں کہ کون آئی گھر میں اور کون رہی اور کون چلی گئی، کہاں سے کھانا کہاں سے پینا۔ ایسے لوگ جو بالکل ہی راہ سے ہٹے ہیں وہ تو اس کو ذہن میں بھی نہیں لیتے۔ دوسرے درجے پہ اگر لے، اس وقت جو ہمارے معاشرتی کلچر کا ایک حصہ بن چکا ہے کہ مردوں نے بس ایک ذمہ داری اپنے ہاتھ میں لے لی، اور وہ پیسے کمانے کی۔ صرف ایک ہی بڑی ذمہ داری کہ ہم کما رہے ہیں، باقی سارے غم درد دوسروں کے اوپر ہیں۔ اسلام ایک مرد کو اس سے بہت بڑھ کر دوسری ذمہ داریاں دیتا ہے، اور یہ احساس جس مرد میں ہوگا وہ اتنی بیویوں کو خوش رکھے، یہ اس کے لیے جہاد سے کم نہیں۔ ہم اس صورت میں پڑھیں گے کہ کس طریقے سے ایک مرد کی ذمہ داری ہے کہ اپنی بیوی بچوں کی دینی تعلیم کا اہتمام کرے، کہاں آتی ہوئی بیوی کو روک لینا اور ڈانٹ دینا اور طلاق کی دھمکیاں دینا، یہ صرف ایک بگڑے ہوئے نظام میں ایک صحیح چیز لگانے والی بات۔ مجھے ایسے لگتا ہے کہ اس وقت جو हमारा कल्चर, मैं कल्चर की इसलिए बात करती हूँ कि हम अपने ही हालात को बेहतर समझ सकते हैं, दूसरों का हमें नहीं पता क्या होता होगा, लेकिन हमारा जो इंडो पाक कल्चर है उसका हाल कुछ इस किस्म का है कि एक गाड़ी है बहुत पुरानी, टेढ़ी मेढ़ी है, उसमें आप एक बिल्कुल ठीक पुर्जा लगाने की कोशिश करते हैं। जो ठीक पुर्जा लगाया जा रहा होता है वो पुर्जा लगाने वाला दावा करता है कि ये मेरा पुर्जा हमेशा कारामद है, इसके बावजूद उस गाड़ी में जाके लगता है तो गाड़ी काम नहीं करती बल्कि और भी आवाज़ें पैदा होती हैं और एक अजीबो गरीब सा माहौल बनता है। ख़राब गाड़ी कह लें, हमारा ख़राब स्टेटस है, जो हमारा माहौल चल रहा है, कौन कैसे पला कैसे बड़ा हुआ, जवानी कैसी हुई क्या हुआ, ना लड़कों और ना लड़कियों की तरबियत का हिस्सा चल रही थी ज़िंदगी एक ख़राब गाड़ी की तरह, ज़िंदगी की गाड़ी खींचती है, उतने में घर के किसी एक फ़र्द को दीन मिल जाता है। बाज़ दफ़ा मर्दों को पहले मिल जाता है, बाज़ दफ़ा औरतों को मिलता है। अब एक साथी जिसको अल्लाह ने दीन दे दिया, जिसको ज़िंदगी का मकसद समझ आ गया, जिसको कुरान से मोहब्बत हो गई, वो एक ठीक पुर्जे की तरह हो गया। अब उस ठीक पुर्जे को जब आप घर जाके ख़राब गाड़ी ख़ानदान की गाड़ी में लगाते हैं तो आवाज़ें उठती हैं, कहीं गड़गड़ाहट की कहीं चीख की, और फिर दीन बदनाम होता है। वजह क्या है कि गाड़ियाँ ही सही नहीं हैं हमारी। अब क्या किया जाए, फिर उस कंपनी को बंद कर दिया जाए जो ठीक पुर्जे बनाती है? नहीं, बल्कि क्या किया जाए कि आहिस्ता आहिस्ता गाड़ी के सारे ही पुर्जे बदल दें। अगर आप में से कभी किसी का वास्ता किसी पुरानी गाड़ी से पड़ा हो तो आप मेरी इस बात से इत्तफाक करेंगे। कभी भी कोई पुरानी चीज़ लेते हैं ना, कंप्यूटर ले लें, कुछ ले लें, गाड़ी इसलिए कि घर की गाड़ी चलती है, ये नाम है तो इसलिए ये मिसाल जहन में मुनासिब लगी, पूरी गाड़ी के पुर्जे आहिस्ता आहिस्ता बदल दें। कुछ लोग बड़े शौक़ से ये चीज़ बता रहे होते हैं, कहते हैं पुरानी ली थी लेकिन इस वक्त बिल्कुल नहीं है, सारे पुर्जे बदल दिए। पहले आप उसका इंजन बदल देते हैं, थोड़े दिन बाद उसकी बैटरी फेल हुई वो बदल दी, थोड़े दिन के बाद आप उसकी पूरी छोटी छोटी चीज़ें बदल चुके थे, फिर आप कहते हैं माशाल्लाह चलती तो बहुत अच्छी है, सीटें क्यों ख़राब है, चलो लाओ सीट का कवर भी बदल ले ले, रंग करते हैं, और बाज़ दफ़ा थोड़े से पैसे लगा के वो गाड़ी बिल्कुल नई हो जाती है। ये है ज़िंदगी गुजारने का तरीका, ना तो आप एकदम नई गाड़ी अफोर्ड कर सकते और ना ही उस पुरानी में बैठ सकते, क्योंकि दिन ब दिन वो गाड़ी ख़ुद भी ख़तरे में, धुआं छोड़ेगी, आग लगेगी, इंजन ख़राब होगा और कई और मसले उठेंगे। हम सब अपनी ज़िंदगी के अंदर इसी किस्म के हालात को पाएँ अगर, तो फिर उस वक्त हमें नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से उसवे हसना बनाने की ज़रूरत होती है। तो अल्लाह के नबी सल्लम एक बेहतरीन रोल मॉडल थे एज अ हस्बैंड। यहाँ एक हल्की सी बात सिर्फ याददाश्त के लिए लिखवा दूँ कि अगर आप वाकई नबी सल्लम को बहसियत शौहर देखना चाहते हैं तो वेबसाइट पे सीरत के मौजू में एक बुक है रहबर कामिल। ये किताब है जिसमें 19 मुख्तलिफ एंगल से प्रोफेसर सल्लम की ज़िंदगी को डिस्कस किया हुआ है, अल्हम्दुलिल्लाह पढ़ाई थी मैंने, और उसके अंदर से आप चैप्टर नबी सल्लम एक शौहर की हैसियत से कैसे उसको सुन लें, काफ़ी ज़्यादा आपको रहनुमाई मिल जाएगी उसमें से इस बात के लिए कि वाकई आप नबी सल्लम के एंगल्स को कैसे देख सकें। किस्सा मुख्तसर ये कि आप अपनी सारी बीवियों का ख्याल रखते थे। एक दफ़ा हज़रत ज़ैनब रज़ी अल्लाह अन्हा जो थी उनकी खिदमत में किसी ने शहद भेजा, तोहफ़तन तोहफे के तौर पे भेजा। नबी सल्लम जब उनके पास आए तो हर बीवी की ख्वाहिश जैसे होती है कि शौहर को अच्छे से अच्छा खिलाए, अच्छे से अच्छा पिलाए, अगर वाकई वो अच्छी बीवी है तो, और अगर नहीं है तो फिर वो कुछ भी करे। इन्होंने नबी सल्लम को शहद पिलाया। फितरी तौर पर नबी सल्लम को शहद से बड़ी मोहब्बत थी, आपको शहद बहुत अच्छा लगा। अब हुआ क्या कि आदत बनती गई, जैसे एक होता है ना कहीं बैठे चले चाय पी के जाइएगा, कुछ है वो दरवाजे से टरखा देते हैं चलते हैं, हर इंसान की एक आदत होती है ताल्लुकात की। तो यहाँ भी ये होने लगा, आप थोड़ा सा मामूल से ज़्यादा बैठ जाते। नबी सल्लम ना चाहते हुए, यानी जिसको आप कह सकते हैं कि वक्त से थोड़ा सा ज़्यादा वक्त हज़रत ज़ैनब के पास रहने लगे। हज़रत ज़ैनब तो यकीनन इससे खुश थी, उनको तो ना शौहर ही नहीं, अल्लाह का नबी उनके घर में था। आज आप ही सोच लें कि अगर हमारे घर में अल्लाह के नबी आए तो हमारे पाँव क्या ज़मीन में लगेंगे। तो हज़रत ज़ैनब के लिए तो खुशी बहुत थी, लेकिन इंसान इंसान है, मोहब्बत जितनी ज़्यादा होती है रकाबत का जज्बा उतना ही कवी होता है। और अरबी का एक मुहावरा है कि कुल्लू ज़ी नेमत महसूद, या तो यह हदीस है या रवायत है या कोई मुहावरा, इसलिए अच्छी बात सुन के ही समझ लें, कुल्लू ज़ी नेमत, हर नेमत वाले से हसद किया जाता है। यहाँ भी कुछ ऐसा ही हुआ। حضرت عائشہ رضی اللہ عنہ اور حضرت حفصہ، یہ آپ کی بیویاں تھیں، دونوں عمر کی نسبتاً چھوٹی بھی تھیں، اور اب ان کے دل میں شوہر کی محبت اور وہ ابتدائی دنوں کی جو ایک چاہت ہوتی ہے، وہ جذبات جوان تھے۔ ان سے یہ ضبط نہ ہوا کہ اللہ کے نبی وہاں زیادہ وقت لگائیں گے، پھر ہمارے پاس آئیں تو کہیں گے اچھا میں جا رہا ہوں۔ اب آپ سوچیے، کوئی آتے ہی کہ اچھا میں جا رہا ہوں، تو آپ کیا کہیں گے؟ اچھا جائیے پھر، ہاں پھر اس کو روکنا نہیں چاہیے ایسے بندے کو۔ بہرحال انہوں نے سوچا کہ یہ کیا بات ہوگی کہ اللہ کے نبی تھوڑی زیادہ دیر وہاں لگانے لگے ہیں۔ اب دیکھیے کہ جرت اتنی نہیں تھی کہ جا کے ابو پہ بات کریں، جہاں سے آپ اس دور کی عورتوں اور خاص طور پہ نیک بیویوں کا اسوہ بھی دیکھیے کہ وہ شوہروں کے لیے منہ پھٹ نہیں ہوتی، آتے سر دھاڑ منہ پھاڑ نہیں بولنے لگ جاتی، کہاں تھے، ہوش ہی نہیں آپ کو، تو گھر میں بچوں کا یہ حال ہے، وہ رہا۔ کچھ بیویاں سمجھتی ہیں کہ شوہر کو ایک وقت میں الیکٹریشین بھی ہونا چاہیے، اس کو پلمبر بھی ہونا چاہیے، اور اس کو عالم الغیب بھی ہونا چاہیے، وہ آفس میں ہو اس کو سب پتہ ہو کہ گھر میں کیا کچھ ٹوٹا پھوٹا، اور آتے ہی وہ شروع ہو جائے کام کرنا، انتہائی نامناسب رویہ۔ اچھی بیویاں جو ہوتی ہیں وہ آتی شوہروں کو خوشی دیتی ہیں، ان سے سارے دن کے کاموں کا بدلہ نہیں لیتی۔ اس لیے ان عورتوں نے براہ راست تو کچھ کہا نہ، لیکن آپس میں ایک بات جوڑ لی، جس کو کہتے ہیں نا کہ گٹھ جوڑ کر لیا، کہ دیکھو نبی صلی اللہ علیہ وسلم آئیں گے، جب بات چیت کریں گے تو ہم کہیں گے اللہ کے نبی صلی اللہ علیہ وسلم آپ کے پاس سے مغافیر کی بو آ رہی ہے۔ مغافیر ایک گوند ہوتی ہے، جیسے درخت کے باہر سے کچھ نکلتے، عرب کلچر میں اس کو کھاتے تھے فائدے کے لیے۔ تو نبی صلی اللہ علیہ وسلم فطرتاً بہت نفاست مزاج تھے، صاف ستھرے رہتے، گھر میں آتے ہی مسواک کرتے تھے، اور آپ اپنی بیویوں کی پرسنل ہائیجین کا، اپنی کا بہت خیال رکھتے تھے۔ تو انہوں نے کہا کہ اللہ کے نبی کسی نقطے کو پکڑتے ہیں، جب آپ آئے تو ان دونوں نے باری باری ایک ہی بات کہہ دی کہ اللہ کے نبی آپ سے کچھ بو آ رہی ہے، کچھ مغافیر تو نہیں کھا لیا آپ نے؟ کہا نہیں، میں نے تو صرف زینب کے گھر میں شہد کھایا ہے۔ ایک بیوی کے ہوا، دوسرے نے بھی جب یہ بات کی تو آپ فوراً دیکھیے مان گئے، مومن بہت بھولا بھالا ہوتا ہے، وہ بیوی کی باتوں میں آ ہی جاتا ہے، چاہے وہ نبی کی بیوی ہو۔ کہا اچھا میرے سے بو آ رہی ہے اور تم لوگوں کو تکلیف ہو رہی ہے، تو قسم کھا لی کہ میں آج کے بعد شہد نہیں کھاؤں گا، لیکن ساتھ ہی ان کو بتا دیے کہ تم اس کا ذکر کسی سے نہ کرنا، فلن اعود لہو، میں آئندہ ایسا نہیں کروں گا، فقط خلفت لا تخبری بذلک احدا، کہ تم اس پہ مطلب کسی دوسرے کو آگاہ نہ کرنا، اور میں ایسا آئندہ نہیں کروں گا۔ تو اس پہ جو ہی انہوں نے قسم کھائی تو فرمایا، یا ایھا النبی لم تحرم ما احل اللہ لک، آپ اس چیز کو کیوں حرام کرتے ہیں جسے اللہ نے آپ کے لیے حلال کر دیا؟ اس سے مسائل بعد میں بات کر لیں گے تھوڑی سی، لیکن واقعہ بہرحال کلیئر ہے، اس سے بہت ساری باتیں ملتی ہیں۔ پہلی بات یہ کہ نبی صلی اللہ علیہ وسلم اپنی بیویوں کے لیے بہت کیئرنگ تھے۔ اب یہ بتائیے کہ ایک شوہر کے منہ سے مغافیر کی بو آئے اور وہ قسم کھا لے، تو جس شوہر کے منہ سے سگریٹ کی بو آئے اس کی بیوی کے لیے کتنا غم ہے، اور جس سے شراب کی بو آئے، اور جس کو کوئی پرسنل ہائیجین کا پتہ ہی نہیں، جو برش ہی نہیں کرتا، جس کے دانتوں پہ اتنی کائی جمی ہو، ایسے شوہر یا بیوی ہیں دونوں کو لیں۔ دیکھیے ہم قرآن پڑھتے ہیں نا، تو ہم ہمیشہ اپنے آپ کو دیکھتے ہیں، ہم اپنے آپ کو چیک کریں۔ یہاں بہت ہی پرسنل بات ہے، لیکن بہرحال عمل کی بات ہے، کہ کیا میری پرسنل ہائیجین ٹھیک ہے؟ کیا میں اپنے شوہر کے لیے ناگواری کا سبب تو نہیں ہو؟ بعض دفعہ ہمارا سارا ظاہری بنا ہوتا ہے باہر والوں کے لیے، چہرہ بھی سج جاتا ہے، ہاتھوں پہ بھی نیل پالش لگ جاتی ہے، پاؤں کے ناخن بھی چمکتے دکھتے ہیں، لیکن پرسنلی ہائیجین کا ہم خیال نہیں رکھتے۔ ہم غسل کرتے ہیں، ہم بنتے ٹھنتے ہیں جب ہم باہر جاتے ہیں، ہم گھر میں ہوتے ہیں تو کیسے ہوتے ہیں؟ اگر باہر والوں کو ہمارے ظاہری حال حلیے کی زیادہ کیئر ہے نا اگر، تو گھر میں رہنے والوں کو ہمارے اندر کی صفائی کی ضرورت ہوتی ہے، جس میں دل کی بھی صفائی، روح کی بھی، اور جسم کے اندرونی حصوں کی صفائی۔ اس لیے ہر ایک قرآن پڑھا ہوا بندہ کم از کم اس معاملے میں تو اپنے گھر والوں کے لیے خوشی کا سبب ہو۔ آپ دیکھیے کہ بعض دفعہ سارا دن بھاگ دوڑ کر کے لوگ جب باہر جاتے ہیں تو ان کے کپڑوں میں پسینے کی بو ہوتی ہے، برقع پہنتے ہیں، ابایا پہنتے ہیں، یقین کریں بعض لوگ ملتے ہیں تو ملنا مشکل ہوتا ہے، اتنی بو آ رہی ہوتی ہے ابائے میں سے۔ کپڑے تو روز بدلتے ہیں نا لوگ عموماً، یا ایک دن چھوڑ کے بدلتے ہوں گے، لیکن کئی یہ لوگ ابائے کئی کی مہینوں نہیں بدلتے، کیونکہ وہ کالا ہے، اور کالا ہے تو اس میں میل تو دکھے گی نہیں۔ جس وقت پہنے نا خود سونگے کیسا لگ رہا ہے، کوئی مجھے اگر ملتا ہے، ویسے تو اتنا ملنا بھی نہیں چاہیے، بار بار کے سڑک پہ بھی کھڑے ہیں تو مل رہے ہیں، لیکن بہرحال انسان کو خیال رکھنا چاہیے۔ اس کے علاوہ گھر کی جو کہ یہاں باتیں ہو رہی ہیں، تو آپ دیکھیے کہ ایک عورت کا اصل جو حسن ہے نا، وہ اس کی خوشبو ہے۔ बस बहुत इस पे बात लिखते हैं कि औरत की जो खुशबू होती है ना, मर्द को उसमें कशिश महसूस होती है। यानी हर औरत की एक अलग खुशबू होती है। बस औरतें कहती है ना, पता नहीं क्यों इनका बाहर दिल लगता है, या कुछ इस तरह की बातें। कोई एक ख़ास परफ्यूम है अगर बीवी लगाती है तो मर्द को उसी में हमेशा कशिश होगी, कोई भी लगाएगा। ये एक अलग दिल में इसको छोड़ दीजिए इस वक्त, लेकिन हत्तुल वसा अपने आप को घर वालों के लिए खुशी का सबब बनाए। घर वालों को ना तो हमारे मोतियों सितारों वाले कपड़े पसंद होंगे, ना उनको हमारे कोई इस तरह के अकड़े शकड़े कपड़े, ना जेवर ज्वेलरी। उनको जो चाहिए हमारे लिबास की नरमी, जितना नरम लिबास एक औरत घर में पहन सके पहने। इस पे एक लेक्चर है, 21 वेज है हाउ टू बी सक्सेसफुल वाइफ, कामयाब बीवी कैसे बने, मेरा घर मेरी जन्नत सीरीज में से। उसमें मैंने बहुत डिटेल से पॉइंट्स में लिखा दिए थे कि ये हैं अच्छी बीवी के लिए जो शोहर उससे चाहता है। तो अगर मौका मिले कभी तो सुन लीजिएगा। बहरहाल हत्तुलबसा खुशी की बात होनी चाहिए, क्योंकि घर जो है ये खुशी का गहवारा होता है। अब आप कहते हैं कि हमारे पास तो टाइम ही नहीं है अपने आप को साफ़ करने का, क्योंकि हम कुरान पढ़ रहे हैं, हम कुरान का कोर्स कर रहे हैं। इंतहाई नासमझी की बात है। मैं कभी नहीं मान सकती इस बात को कि आप 24 घंटे पढ़ते रहते हैं, या अगर 5 घंटे यहाँ रहते हैं तो बाकी जो आपके पास 19 घंटे हैं उसमें भी आपके दिल दिमाग पर ये सुस्तियाँ भी होती हैं, सोते भी हैं, फ़ोन भी करते हैं, बेकार बैठ के सोचते ही रहते हैं अब करना क्या है। थोड़ा सा वक्त इंसान खुद को दे। जितना एक दीनदार बीवी जितना दीन के करीब आए, अगर वो मर्द के लिए फिजिकली अपने आप को खूबसूरत करती जाएगी, तो उससे आप देखेंगे कि मर्द की इश्तहा भी पूरी होगी, मर्द की नज़रें भी पाक रहेंगी। इल्ला ये कि किसी को गंदी आदतें पड़ गई हैं ना, वो और बात है, ये एक अलग मौजू है। लेकिन आम हालात में शौहर को बीवी का असल जो हुसन है ना, या बीवी की जो असल खूबसूरती कह लें या उसकी नरमी, उसके शौहर के लिए। हम खुद भी अपने आप को इतना एंजॉय नहीं कर सकते कि बहुत अच्छे लग रहे हैं और फिगर ऐसा हो गया और अब ये कपड़े पहनने हैं और अब गर्मी वाले पहनने हैं तो वेट लूज़ कर रहे हैं। ये दूसरों के लिए करते हैं, घर वालों के लिए भी खुशी का सबब होना चाहिए। बहरहाल ये एक बात मौजूद है। दूसरा एक और वाक्य, उसको भी साथ ले लें फिर इंशाल्लाह देखेंगे। एक और रिवायत में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुख्तलिफ मुल्कों के बादशाहों को इस्लाम कबूल करने के लिए दावतनामे भेजे। और ये कब हुआ था? जब सुलह हुदैबिया हो गई, एक महाज बंद हुआ तो दूसरा खोल लिया। ये नहीं कि आप छुट्टियों पे चले जाओ, लंबी कोर्स पूरा अब ख़त्म, दुश्मनों से जंग नहीं हो सकती थी तो आपने गैरों को दुश्मनों को अब अपना बनाना शुरू कर दिया। और इस तरह से आपने ख़त भेजे। एक सहाबी हातिब बिन अबी बलता, जिनका जिक्र सूरत अल मुमतहना में हम पढ़ चुके हैं, उनको आपने ख़त दिया। मिस्र का शहर है एक, अलेक्जेंड्रिया, अलेक्जेंड्रा इसको बोलते हैं आज भी। उसका जो बादशाह था मकूकस, उसके पास नबी सल्लल्लाहु अलैहि वसल्लम अपना ख़त भेजा इनको। ये गए, उसने बहुत इज्जत की इनकी। वापस हुए तो उस दौर के रिवाज के मुताबिक, जैसे तोहफे में कोई चीज़ किसी को भेजते हैं ना, तो इसने 2 लौंडियाँ, एक का नाम सीरीन था और दूसरी का मारिया था, इनको भेजा। हज़रत खातिब ने तबलीग की, तलकीन की, जिससे ये दोनों मदीना पहुँचने से पहले ही मुसलमान हो गई। नबी सल्लम ने सीरी नाम की जो लड़की थी ये हज़रत हसान बिन साबित को दे दी, क्योंकि वो उस वक़्त उनके लिए कोई उसकी ज़रूरत होगी। और मारिया किप्तिया को अपने पहले आज़ाद किया, क्योंकि आप लौंडी को नहीं रखना चाहते थे ऐसा लौंडी, फिर उनसे निकाह कर लिया। बास कहते हैं कि वो लौंडी थी, कुछ भी था, ये मौजू इस वक्त नहीं है। उन्हीं के बतन से नबी सल्लम के बेटे इब्राहिम पैदा हुए थे, जो तकरीबन 18 माह की उम्र में फौत हो चुके थे। सन 8 हिजरी में ये सब कुछ हुआ। कहते हैं कि एक दिन हज़रत हफ्सा की जब बारी थी, आपसे इजाज़त लेकर वो अपने बाप हज़रत उमर को मिलने चली गई। वहाँ हज़रत मारिया भी आ गईं और तखलिए में नबी सल्लम से उनकी बातचीत हुई। हज़रत हफ्सा जब गई तो उन्होंने वापस आकर नबी सल्लम के पास मारिया को देखा, तो जैसे एक किस्म की नागवारी की बात आती है ना, दिल में कोई भी तसव्वुर आ सकता है कि नबी सल्लम ने शायद मुझे हकीर समझा और अपनी दूसरी बीवी को मेरे घर में जगह दी है। कुछ इस किस्म की बात थी, जिस पे बाज़ मुफस्सरीन कहते हैं कि नबी सल्लम ने हज़रत मारिया किप्तिया से ताल्लुकात ना रखने की कसम खा ली थी और हज़रत हफ्सा को कहा था कि आप इसका जिक्र किसी से ना करें। ये एक दूसरा वाक्य है। हमें इस दूसरे वाक्य से कुछ भी नहीं लेना, लेकिन मैंने इसलिए तذکرہ किया कि बहरहाल ये मौजूद है तफसीर में। लेकिन दोनों बातों को देखिए तो इससे औरत की इज्जत और नबी सल्लम की निगाहों में बीवी की बात भी दिखती है। अल्लाह ताला ने जो मसाइल हमें यहाँ बताएं इस एक वाक्य में से, वो नोट कर लीजिए। लिमा तो हर रिमुमा अहल्लल्लाहु लक से, क्यों کیوں آپ حرام کرتے ہیں اس کو جس کو اللہ تعالیٰ نے حلال کیا؟ کیا حلال ہے کیا حرام ہے، یا کسی حلال کو حرام کرنے کے جو تین بنیادی ذرائع ہیں، ہم اس کا تذکرہ کر چکے سورت مائدہ کے اندر، یا ایھا الذین آمنوا لا تحرموا طیبات ما احل اللہ لکم، کہ اے ایمان والو نہ حرام کرو طیب چیزوں کو جن کو اللہ نے حلال کیا. دہرا دیتی ہوں، پہلا حرام کرنا ہوتا ہے کہ عقیدے کے طور پہ حرام کر دیں بغیر کسی ضرورت اور مصلحت کے، قسم کھا کر بندہ کسی چیز کو حرام کر دے، یہ تو ہے گناہ. اور اس کا کفارہ کہہ کہ قسم کو جیسے توڑا جاتا ہے اس کو بھی توڑ کر اس کام کو کرے. مثلا آپ میں سے کوئی کہہ دے میں قسم کھاتی ہوں کہ کریلے نہیں کھاؤں گی، آپ نے قسم بھی کھا لی، کوئی ضرورت تھی نہیں تھی کچھ نہیں، بس آپ نے اپنے لیے کر لیا، تو یہ انتہائی لغو بات ہے. آپ کو 3 روزے رکھنے پڑیں گے، 10 مسکینوں کو یا کھانا کھلائیں یا ایک غلام کو آزاد کریں، فارا کر دے اللہ تعالیٰ معاف کر دے گا. دوسرا، کسی چیز کو حرام کرنے کا رخ کیا ہوتا ہے، کسی ضرورت یا مصلحت کے سبب سے حرام کر دے. مثلا کریلے کھانے سے آپ کا بلڈ پریشر تیز ہو جاتا ہے، کریلے آپ کو کڑوے لگتے ہیں، کچھ بھی ہے. اب آپ اس کو نہ کھائیں تو یہ دوسرے درجے پہ آ جاتا ہے. تیسری صورت کیا ہوتی ہے کہ نہ تو آپ کا عقیدہ تھا کہ کریلے کھانے بری بات ہے اور نہیں کھائیں گے، اور نہ کوئی ضرورت تھی، لیکن عملاً آپ اپنے دل میں کہتے ہیں کہ میں کبھی کریلے نہیں کھاؤں گی، اس کا عزم دل میں کر لے، تو ایسی چیز گویا کہ یہاں نبی صلی اللہ علیہ وسلم کی دکھ رہی ہے کہ آپ نے کہا تھا میں شہد نہیں کھاؤں گا، نہ آپ نے سوچا کہ شہد حرام ہے، نہ آپ کو شہد کے بارے میں کوئی ثواب اور گناہ کی بات لگی. اگر کوئی یہ سوچ لینا کہ میں نہ کھاؤں گا اور نہ کھانا ثواب ہے، تو یہ بدعت بن جائے گی، کیونکہ اللہ کے دین کو بدلنا اور رہبانیت کا آغاز اسی سے ہوا تھا کہ کسی بھی ایسی چیز کو انسان رکھ لے. نبی صلی اللہ علیہ وسلم نے چونکہ شہد سے قسم کھا لی، اللہ تعالیٰ کا حکم آ گیا کہ بھئی یہ کیا کیا آپ نے، لم تحرم ما حل اللہ لک، آپ نے کیوں حرام کر لیا جو اللہ نے حلال کیا تھا. تو پھر اللہ کے نبی نے قسم توڑی، اس کا کفارہ دیا جو کہ ابھی ہم نے ذکر کیا. پہلی بات اس واقعے سے جو پتہ چلتی ہے، نمبر ایک، حلال اور حرام، جائز اور ناجائز کی حد اللہ مقرر کرتے ہیں، نبی صلی اللہ علیہ وسلم نہیں کر سکتے. آپ کوئی بھی درود دیکھیے جو لوگ نبی صلی اللہ علیہ وسلم کی محبت میں پڑھتے ہیں اور انہوں نے پیار سے بنائے ہوئے ہیں، ہے نہیں، نبی صلی اللہ علیہ وسلم نے نہیں سکھائے، بعد کے علماء کرام یا بعد کے دینی لوگ یا بعد کے صوفیہ کرام نے نبی صلی اللہ علیہ وسلم کی محبت میں لکھے، جس میں درود تاج، تنجینہ اور اس طرح کے درود ہیں. اس میں سب سے بڑا مبالغہ کیا ہوتا ہے کہ بعض جگہ نبی صلی اللہ علیہ وسلم کو حلال اور حرام کا مختار سمجھ لیا جاتا ہے، جائز کو ناجائز اور ناجائز کو جائز کرنے لے، جس کو غلوف کہہ سکتے ہیں. تو اللہ تعالیٰ فرما رہے ہیں کوئی انسان تو الگ ہے، یا ایھا النبی، نبی بھی اس طرح کے کام نہیں کر سکتے. اللہ کے نبی صلی اللہ علیہ وسلم وہی کے ساتھ بولتے تھے، وما ینتق عن الہوا ان ہو الا وحی یوحا، کبھی اگر اللہ کے نبی نے بشری تقاضے سے کوئی ایسی چیز کرنی بھی چاہی تو وہی آ گئی، یہ اس کی دلیل ہے. پیچھے ہم پڑھ چکے سورت نجم میں جو بات تھی، اس کی یہاں ایک قسم کی دلیل ہے. تو کبھی تو وحی خفی کے ذریعے ایسا ہو جاتا تھا، لیکن یہاں وحی جلی، یعنی ہم سب بھی پڑھ رہے ہیں. آپ ذرا ایک لمحے کے لیے یہاں ایک چھوٹا سا سائڈ پوائنٹ سوچیں، اگر قرآن نبی صلی اللہ علیہ وسلم نے خود لکھا ہوتا تو کیا یہ آیت آپ لکھتے قرآن میں؟ اس میں تو سراسر بظاہر دیکھنے پہ نبی صلی اللہ علیہ وسلم کی پوزیشن ڈاؤن ہوتی بھی دکھ رہی ہے نا، کیا آپ نے کچھ چاہا اللہ نے کچھ اور کر دیا. جو لوگ یہ کہتے ہیں کہ یہ قرآن نبی صلی اللہ علیہ وسلم نے لکھا ہوا ہے، خود لکھا ہے یا خود بنا دیا ہے، تو پھر وہ کیا سوچتے ہیں کہ اللہ کے نبی اپنے ہی بارے میں یا اپنے ہی خلاف باتیں لوگوں کو بتائیں گے؟ تو بہرحال پتہ چلا کہ قرآن اللہ کا نازل کردہ. دوسری بات یہاں سے ایک اور جو اہم پتہ چلتی ہے کہ انسانی معاشرے میں نبی کا مقام بہت اہم ہوتا ہے اور بہت نازک بھی ہوتا ہے. ایک معمولی سی چیز جو دوسروں کے لیے کوئی اہمیت کی حامل نہیں ہوتی، اگنوریبل ہوتی ہے، کوئی بات نہیں، لیٹ اٹ گو، لیکن نبی کی حیثیت میں وہ بات ہو جائے تو اللہ تعالیٰ اس پر خوب کڑی نظر رکھتے ہیں. اس کے لیے عربی زبان میں ایک محاورہ جس کا خلاصہ کیا ہے کہ کاملین کی خطائیں، یعنی کامل لوگ جتنا بالا درجے پہ جاتے جائیں گے نا، تو آپ کی چھوٹی چھوٹی چیزیں جو ہیں وہ بڑے بڑے گناہ شمار ہوں گے. اس کو بالکل فزیکل اسٹیٹ میں ایسے سمجھیں کہ سارے لوگ نیچے بیٹھے ہیں ایک شادی ہال میں، 50, 100, 200 لوگ ہیں، کچھ بھی کریں، کب منہ دیکھیں، بعض لوگ شیشے میں میک اپ بھی کر لیں، کوئی کوئی نہیں دیکھے گا، لیکن اس میں سے کوئی 2-4 خاص خاص لوگ اسٹیج پہ بٹھا دیے جائیں، دلہن دیکھ لیں، तो वो खारिज भी करेगी तो लोग देखेंगे ना। आप जितना ऊपर जाते हैं ना, ये लीडर्स के लिए बहुत बड़ी बात है। जिसको किसी भी जगह लीडरशिप मिल जाए या उसको शौक है ना, तो आप दिन ब दिन अपने बोलने को, अपने चलने को, अपने खाने को और अपने एक एक मामले को देखे, क्योंकि उसकी छोटी सी गलती बहुत जल्दी मल्टीप्लाई होगी। शादी से पहले इंसान जो भी करे ना, उसका अपना होता है। आप देखेंगे शादी के बाद जो आदत होती है वो बच्चों में जाने लगती है। माँ की जो आदत होगी वो बच्चे में जाएगी। तो जितना कोई आला दर्जे पे पहुँचे, उसको चाहिए कि अपने आप को उतने मैग्नीफाइंग ग्लास में देखे, आम में नहीं बड़े ग्लास में देखे। तीसरी चीज़ इससे पता चलती है, और वो क्या कि एक ज़रा सी बात पर जब नबी सल्लम को टोक दिया गया, उसकी इसलाह की गई, उसको भी रिकॉर्ड पे रख दिया, क्या पता चला कि अल्लाह के नबी की ज़िंदगी में जो फिर बातें हुई, अल्लाह ने वो सब उनको चेक करके हमें दिखाया। पॉसिबल था ना आप अल्लाह के नबी के दिल में डालते, जैसे हमारे दिल में कई दफ़ा चीज़ें डलती रहती है ना, ये करूँ ना करूँ, ये खाऊँ ना खाऊँ। बस ऐसा भी हो सकता था ना कि जूँ ही अल्लाह के नबी सल्लम ने शायद खाने से कसम खाई, एकदम उनके दिल में इल्हाम होता कि ये अच्छी बात तो नहीं है, आप फ़ौरन नीयत बदल लेते। जैसे इस दिन में कई बार हमारे इरादे होते हैं, टूटते हैं, जाऊँ कि ना जाऊँ, अच्छा नहीं जाती, फिर साथ ही कहते नहीं नहीं बुरी बात है चलती हूँ। इस तरह भी हो सकता था, लेकिन अल्लाह ने किसी सूरत के आगाज़ में और बिल्कुल स्टार्ट में रख दिया, तो क्या पता चला कि ये दीन काबिल-ए-एतमाद दीन है। एक लीडर की जब इतनी छोटी छोटी हरकत रिकॉर्ड में आ जाए, जैसे आज अखबारों में आ जाती हैं छोटी छोटी खबरें, जी सदर ओबामा को छींक आ गई, तो फिर बस वो सदर ओबामा की छींक थी तो वो ग्लोब पे आ गई, हम जैसे छींक छींक के उल्टे हो जाएं, किसी को कोई परवाह ही नहीं होती। तो आज जो काम मीडिया कर रहा है ना, अल्लाह सुबहान तआला इससे बहुत ज़्यादा बढ़ा कर उसको नबियों के लिए करते थे। आगे आप पढ़ेंगे यार, तो उस कसम जुबान की है ना, आगे आँख का इशारा है उसमें भी पूरी सूरत है, अबसा व तवल्ला, ये तेवरी क्यों चढ़ा दी आपने। इससे क्या पता चला कि जब कोई बंदा अपने आप को पेश करता है ना कि जी मुझसे कोई काम करा ले, तो उसको इतना बड़ा दिल और इतनी छोटी जुबान रखनी चाहिए। दिल बड़ा कि उसकी एक एक चीज़ पे कोई तनकीद करे कि अल्हम्दुलिल्लाह कोई संवार रहा है, और जुबान छोटी क्या कि एक लफ्ज़ था उसके अंदर ऐसा बोले कि जिससे अगले का दिल ही ना चाहे कि मैं इसको कुछ रोकूं या टोकूं। और जो लोग इस तरह ख़ुद को पेश करते हैं वही क्रीम बनते हैं किसी भी काम की। बहरहाल चौथी बात यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की इज़्ज़त और हुर्मत, जिसे अल्लाह ने ख़ुद ईमान वालों के लिए लाजिम किया कि नबी की इज़्ज़त करो, यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इज़्ज़त करना, आपकी दिल में तकरीम होना, हमारे ईमान का हिस्सा है। पीछे हम ये पढ़ चुके हैं, इसी के बारे में बता दिया कि उन्होंने अपनी बीवियों की खुशी के लिए एक चीज़ को हराम कर लिया। तो आप ज़रा सोचिए कि आज वो लोग जो नबी सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ बातें करते हैं या आपकी अजवाज के ऊपर बातें करते हैं, उनके दिलों में अल्लाह के नबी की बीवियों या आपके साथियों का क्या मुकाम है। यानी इसमें हुर्मत रसूल की एक बात हमें मिल जाती है कि अल्लाह के नबी बेहतरीन थे, आपके साथी बेहतरीन थे, और अल्लाह सुबहान तआला ने ये सब कुछ करके दिखा दिया। और पीछे इसकी बहुत सारी मिसालें हम देख चुके हैं। अगर आपको सूरत आल इमरान याद है, ग़ज़वे उहद के तनाजर में सहाबा कराम की इतनी बड़ी बड़ी बातें खोल के दिखा दी, देखो तुम कमज़ोर हो गए, देखो तुम्हारे दिल में माल की मोहब्बत आ गई, देखो तुम फशील, तुम झगड़ों में पड़ गए, देखो तुम में से कोई दुनिया का तालिब है, कोई आखरत का तालिब है। 152 आयत सूरत आल इमरान की अगर आप देखें तो वहाँ सारे सहाबा की बातों को खोल खोल के रख दिया। सूरत नूर को देख लीजिए, हज़रत आयशा पर जब तोहमत लगी, सारे सहाबा के सहाबियात को भी कह दिया कि लौला, क्यों नहीं तुमने अपने बारे में वो गुमान किया जो आयशा के बारे में करते हो, इसको सुनते चुप क्यों नहीं कर गए, या तुमने ये क्यों नहीं कह दिया कि हाँ सब बख्तान नजीम। वहाँ ख़ास तौर पर उन सहाबा मिस्तों और उनके साथियों की बातें कुरान में आ गई। क्या पता चलता है, कोई भी गलती करे अल्लाह उसको फ़ौरन ले आता सामने। सूरत नूर की आयत नंबर वो 12-17 में ये बात आई। इसी तरह एक और मिसाल है सूरत अहज़ाब की। अज़वाज मुतहरात ने जूँ ही मुतालबा किया कि अब ज़रा हमें भी कुछ ख़र्चा ज़्यादा दे दें, तो पूरी आयतें नाजिल कर दी। आयात तहजीर 22वें पारे की आखिरी आयतें कि अच्छा भी ठीक है, अगर तुम चाहती हो तो लो कपड़े लो और मैं तुम्हें रुख्सत करता हूँ, और नहीं है तो फिर ऐसे ही रहते रहो और मैं तुम्हें मान जाऊँगा। 28 और 29 आयत है। फिर उसके आगे चलते हैं, अभी हम रिसेंटली पढ़ के हैं सूरत जुमा में, सहाबा की क्या गलती। व इज़ारा आओ, जब वो देखते हैं तिजारत को और लव को, ननफ़ज़ु मिन हौलिक, आपके करीब से भाग जाते हैं, उठ जाते हैं। एक गलती हुई, पकड़ लिया। हम कितनी करते हैं, कभी सोचिए। एक और मौका मुझे याद आ रहा है, सूरत मुमताहना में हमने हातिब बिन अबी बलता की गलती को देखा, अल्लाह ने कैसे पकड़ा, इतनी सख्त गिरफ्त हुई कि सूरत में उनका तस्करा कर दिया। तो इससे पता चलता है कि अल्लाह ताला खुद नबी सल्लल्लाहु अलैहि वसल्लम, सहाबा, अजवाज रसूल, इनके फजल और शर्फ को बयान करता है और उनकी गलतियों के बावजूद रदू अनहु रदी अल्लाह अनहु व रदू अन सूरह बय्यिना में हम पढ़ेंगे, कह दिया कि अल्लाह के वो बंदे, अल्लाह उनसे राज़ी था, वो आपसे राज़ी। तो क्या आज किसी को कोई इजाज़त है कि वो नबी के ख़िलाफ़ बात करे या नबी के सहाबा के ख़िलाफ़ करे? नहीं कर सकते। यहाँ देखिए लफ्ज़ या अय्युहन नबी से ख़िताब ही ये बता रहा है कि अल्लाह ने नबी को माफ़ कर दिया, या ये कोई बात ऐसी नहीं थी, सिर्फ पॉइंट आउट करने वाली बात थी। लेकिन आज कोई यहूदी हो या नसरानी, वो अल्लाह के नबी की इन बातों पर बात करे और कोई ख़ुद को मुसलमान कहने वाले और उसके साथ रखने के बावजूद नबी सल्लम के मुखलिस सहाबा को गालियाँ दें, ये दुरुस्त तरीका नहीं होता। असल बात यह कि हम खोलते नहीं हैं।